अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा कमला हमाल र सावित्री गिरीको तपाईलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
63 करोड खर्चेर बनाइएको राजा नेपालगञ्ज सडक कमसल, जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता लिने 5 गुणाले बढे।
सुर्खेतका ठुला जलविद्युत आयोजनालाई वनको अवरोध हट्यो। हुम्ला खाद्य संस्थान हुम्लाले स्थानीयलाई कुहिएको चामल बेचेको फेला।
झुटो सिफारिस गर्ने जाजरकोटका जनप्रतिनिधिलाई स्पष्टीकरण सोधियो। स्थानीय तहले योजना निर्माण गर्न नसकेकोमा दाङवासी निराश।
र पहाडी जिल्लाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव। डडेलधुराका स्थानीय बजारमा म्याद गुज्रेका खाद्य वस्तु
छ्यापछ्याप्ती।
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा 63 करोड खर्चेर कमसल सडक शीर्षकको खबर कान्तिपुरबाट लिएका छौँ। सम्झौता अनुसार काम हुँदो हो त राजा नेपालगञ्ज जमुनाहा 4 लेन सडक 2 वर्ष अघि नै बनिसक्थ्यो, तर अनेक निहुमा म्याद थप्दै काम लम्बाइयो। अहिले निर्माण पुरा नभएकामै सडक विभाग र निर्माण कम्पनी बीच विवाद देखिएको छ। सडक डिभिजन कार्यालयले भर्खर काम सकिएर मर्मत अवधि सुरु भएको जनाएको छ। डिभिजन इन्जिनियर अर्जुन कुमार बम निर्माण कम्पनी एएमआर पप्पु कन्स्ट्रक्सन जेबीले आउँदो 1 वर्षसम्म अधुरा काम पुरा गर्नुपर्ने बताउनुहुन्छ। पुरा गर्न बाँकी काम तोकेरै मर्मत अवधि सुरु गराएका छौँ, उहाँले भन्नुभयो। नेपालगञ्ज कोहलपुर सडक अन्तर्गत राजादेखि रुपैडियासम्मको 10.5 किलोमिटर 4 लेन सडक बनाउन 2069 चैत्र 16 गते पप्पु कन्स्ट्रक्सनसँग जेबी सडक विभाग तथा एसियाली विकास बैङ्क एडिबी बीच सम्झौता भएको थियो। 46 करोड लागतको उक्त सडक 2072 वैशाख 13 गते सम्पन्न गर्ने सम्झौता थियो, तर ठेक्का डिजाइनमा त्रुटि, निर्माण सामग्री अभाव, बन्द हडताल र काम थप भएको दावी गर्दै निर्माण कार्य लम्बियो। सडक छेउ ढल निर्माणको पनि काम जोडेर लागत 63 करोड पुर्याइयो। म्याद पटक पटक थपिए पनि काम भने अपेक्षाकृत रूपमा अघि बढेन। अहिलेसम्म जर्सी ब्यारियर्स र रेलिङकै काम सकिएको छैन। निर्माण कमसल भएकाले काम पुरा नहुँदै पिच उब्कने, बर्खाको पानी ढलमा नगई सडकमै जम्मा हुने गरेको छ। जनक नेपाल र कृष्ण प्रसाद गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ।
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न सुरु गरे तापनि स्थानीय प्रशासनमा नागरिकता बनाउन आउनेको संख्या 5 गुणाले बढेको छ। नागरिकताका लागि सर्वसाधारणले 7 दिनसम्म पालो पर्खनु परेको छ। सेवाग्राहीको चाप बढेसँगै कर्मचारीलाई सेवा प्रवाहका लागि हम्मे परेको छ। यसअघि एकै दिनमा पाउने नागरिकताका लागि अब 7 दिन कुर्नु परेपछि सर्वसाधारणलाई शास्ति भएको छ। हाल दैनिक 200 बढीले नागरिकताका लागि आवेदन दिने गरेका छन्। जनशक्ति अभावले नागरिकता बनाउन ढिलो भएको प्रशासनको भनाइ छ। यसअघि दैनिक 25-30 जनाको नागरिकता जारी हुने गर्थ्यो। जनशक्ति थपेर सहज सेवा प्रवाहको प्रयास भइरहेको प्रशासनले जनाएको छ। आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ।
वन सम्बन्धी कानून जटिलताले जग्गा प्राप्त गर्न नसकेका दुई ठूला जलविद्युत आयोजनाको अडचन हटेको छ। यो सुर्खेतको खबर हो। सरकारको पछिल्लो निर्णयले आयोजनाका लागि वन क्षेत्र उपयोग गर्न बाटो खुलेको हो। लगानी बोर्डको 24 बैठकले तत्काल वन क्षेत्रको जग्गा हस्तान्तरण गर्ने निर्णय गरेको हो। पछिल्लो निर्णयसँगै माथिल्लो कर्णालीको प्रबन्धक कम्पनी जिएमआर र अरुण तिनको लगानीकर्ता सतल जललाई वन क्षेत्रको जग्गा उपभोग गर्न बाटो खुलेको छ। यी दुवै 900 मेगावाट क्षमताका आयोजना हुन्। प्रकाश अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
खाद्य संस्थान हुम्लाले स्थानीयलाई कुहिएका चामल बेचेको फेला परेको छ। केही दिन अघि संस्थानले प्रति परिवार 5 केजीका दरले चामल बेचेको थियो। सिमकोट गाउँपालिका 6 उर्वरजन रावतले आफूहरूले लागेको चामल कुहिएको फेला परेको बताए। चामल कुहिएको भेटिएपछि 5 परिवारले भात नलगाएर तत्कालै खाएको उनले बताए। यो वर्ष मात्रै नभई खाद्य संस्थानले हुम्लाले प्राय कुहिएको चामल बेच्ने गरेको राउतको भनाइ छ। संस्थानले जिल्लामा 5 महिनापछि चामल बेचेको थियो। सिमकोट गाउँपालिका 6 चित्त रावतले पनि चामल कुहिएको बताउनुभयो। राम्रोसँग केलाए पनि चामल खाने गरेको उहाँको भनाइ छ। नर्जन तामाङले आजको नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
डडेलधुराका स्थानीय बजारमा म्याद गुज्रिएका र गुणस्तरहीन खाद्य वस्तुको बिक्री बढेको छ। वर्षातको समयमा यातायात नपुग्ने समस्याले भण्डारमा रहेका म्याद सकिएका, सडे गलेका र गुणस्तरहीन वस्तुको बिक्री भइरहेको छ। ग्रामीण भेगका बजारहरूमा अनुगमन नहुने भएकाले पनि यसरी अखाद्य वस्तुको बिक्री हुने गरेको हो। मोहन बुढायरले कान्तिपुरमा खबर लेख्नु भएको छ। उता बैतडीमा हरेक किराना पसलमा ग्राहकले देख्ने गरी प्रत्येक सामानको मूल्य सूची राख्नुपर्ने प्रावधान छ। तर बैतडीमा भने सदरमुकाम लगायत आसपासका अधिकांश पसलमा मूल्य सूची राखिएको छैन। बिरा गडालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
भर्खरै निर्वाचित जनप्रतिनिधिले जुटो सिफारिस गरेपछि स्पष्टीकरण सोधिएको छ। त्रिवेणी नलगाड नगरपालिका वडा नम्बर 11 वडा अध्यक्ष सहित 4 वडा सदस्यले कामै नभएको सडक निर्माण कार्य सकिएको भन्दै रकम भुक्तानीका लागि सिफारिस गरेका थिए। उनीहरूको सिफारिसको आधारमा जिल्ला समन्वय समितिले भुक्तानी दिएको थियो। चौखा रजिक बानिया गाउँ सर्मी डोल्पा सडकको कामै नगरेर 23 लाख रुपियाँ भुक्तानी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियारले जिल्ला समन्वय समितिलाई कामै नभएको सडकमा भुक्तानीका लागि चेक किन काटिएको भनेर जिसोसलाई पत्र लेखेपछि जनप्रतिनिधिले नभएको काम भएको भनेर सिफारिस गरेको खुलेको हो। जनक केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
उता स्थानीय तहमा जनप्रतिनिधि चयन भएको झन्डै 1.5 महिना पुग्न आँट्यो। यो अवधिमा स्थानीय सरकार क्रियाशील भएको अनुभूति जनतालाई भएको छैन। यो दाङको खबर हो। जिल्लाका 10 तहले पूर्वाधार विकासका लागि सामान्य काम समेत गरेका छैनन्। विकास निर्माणका कामको थालनी हुने अपेक्षा राखेका दाङवासीले स्थानीय तहले योजना निर्माण गर्न नसकेकोमा निराश देखिएका छन्। देवेन्द्र बस्नेतले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
पहाडी जिल्लामा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव देखिएको छ। बझाङ, बाजुरा र बैतडी जिल्लामा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा सिटामोल, जीवनजल, आइरन, मेट्रो लगायतका अति आवश्यक औषधिको अभाव देखिएको हो। औषधि नपाउँदा बिरामी मर्कामा परेका छन् भने निशुल्क पाइने औषधि पनि किन्नु परेको छ। गर्मीयाममा स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्ने पनि औषधि अभाव हुँदा समस्या भएको स्वास्थ्य कर्मीले बताएका छन्। आजको पश्चिम टुडे दैनिकमा खबर प्रकाशित छ।
पश्चिम डायरीमा बाँके प्रहरी प्रमुख एसपी टेक प्रसाद राईका महत्त्वपूर्ण उपलब्धि।
इमान्दारितापूर्वक कर्तव्यनिष्ठ भएर जनतालाई सुरक्षा दिन सकि, जनताले म सुरक्षित छु, नागरिकले म सुरक्षित रहेको छु भन्ने अनुभूति गर्नु सक्नु नै त्यो ठुलो कुरो हो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
सूचना
एभरेस्ट चाइल्ड डेभलपमेन्ट एन्ड रिसर्च सेन्टर केन्द्रीय कार्यालय काठमाडौँद्वारा देशभरिबाट कक्षा एकदेखि कक्षा दससम्मका 750 जना विद्यार्थीहरूलाई काठमाडौँका विभिन्न उत्कृष्ट स्कुलहरूमा छात्रवृत्ति कोटामा दरखास्त आह्वान गरिएको छ।
फारम पाउने स्थान बागेश्वरी असल शासन बास केन्द्रीय कार्यालय नेपालगञ्ज बाँके। कार्यालय फोन नम्बर 081-526-154। सम्पर्क व्यक्ति रामकुमार चौधरी। सम्पर्क नम्बर 98-6-88-13। फारम भर्ने अन्तिम मिति यही श्रावण 26 गतेसम्म।
विस्तृत जानकारीका लागि एभरेस्ट बाल विकास तथा अनुसन्धान केन्द्र प्रमुख कार्यालय 3 कुने 35 काठमाडौँ छात्रवृत्ति शाखा। फोन नम्बर 01-41-17-940 41-12-461 41-12-342।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र।
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही 2 र 14 गते। प्रवेश परीक्षा मिति यही 2 र 24 गते। सम्पर्क नम्बर 081-525-570 98-496-2324 98-582-7005 र 98-587-50-132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके। हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्ने तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईको सरुवा भएको छ। 18 महिने कार्यकालको हिजो पत्रकार सम्मेलनको आयोजना गरी उहाँले जानकारी गराउनु भएको छ। साथै उहाँलाई हिजो विभिन्न संघ संस्थाहरूले विदाई कार्यक्रम पनि गरेका थिए। यसैबीच हामीले बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईसँग उहाँको कार्यकालको उपलब्धि र बाँकेका सुरक्षा चुनौतीका विषयमा कुराकानी गरेका छौँ।
कुनै पनि ठाउँमा कुनै पनि आफ्नो दिएको जिम्मेवारी चाहिँ म त्यसलाई एउटा अवसरको रूपमा, अपर्च्युनिटीको रूपमा म लिन्छु र कुनै पनि समस्याहरू आयो भने त्यसको चाहिँ नि डिफ्रेन्ट टाइपबाट नै विभिन्न विकल्पहरू हुन्छन् कि, त्यो विकल्पलाई हामी कमान्डरले बेस्ट विकल्प छान्ने हो कि। त्यस कारणले चाहिँ नि जुन मेरो 18 महिनाको करिब बसाइ नेपालगञ्जमा एकदम सुखद हुन्छ नि, सम्झना लायक रहेको मैले महसुस गरेको छु।
बाँके जुन 18 महिना बसाइमा चाहिँ म चाहिँ बाँके जिल्लामा आएर म आइसकेपछि चाहिँ मैले यो चाहिँ बाँके जिल्लालाई गरेको छु भनेर के छ एक दुईवटा केही
त्यो मुख्य कुरा मैले भने नि, यहाँको प्रहरीलाई चाहिँ मैले जनमैत्री बनाउने कोसिस गरेको छु र हिजो प्रहरीको सेवा जनताले पाउनुपर्ने सेवामा 70 रुपियाँ एटलिस्ट 70 रुपियाँ नभइकन उसले पाउने अवसर थिएन। जस्तो प्रहरीको कुनै ल प्रहरीमाथि कुनै चाहिँ प्रहरीले दिनुपर्ने कुनै सेवा छ भने आएर निवेदन दिने भन्छ, हामी चलन चल्तीको भाषामा त्यसलाई ठाडो उजुरी मैले देख्थेँ जिल्ला प्रहरी बाँकेको गेटभित्र आउने साइड साइडमा एउटा ठाडो उजुरी लेखेको 50 रुपियाँ, त्यसपछि त्यहाँ 10 रुपियाँको टिकट टाँस्ने, 10 रुपियाँको टिकटलाई 20 रुपियाँले 70 रुपियाँ, त्यसपछि टाँसिसकेपछि मात्रै प्रहरीले त्यहाँ दर्ता गरेर अनि सम्बन्धित फाटमा जान्थ्यो भने अहिले कुनै पनि नागरिकले प्रहरी सेवामा 1 पैसा तिर्नु पर्दैन। यहाँ मात्रै जिल्ला प्रहरी बाँकेमा मात्रै नै जिल्ला, यो होल बाँके जिल्लाभरि मैले एउटा चाहिँ देखेको चाहिँ हो र मैले पनि त्यसको लागि मैले छुट्टै फर्महरू खडा गरिदिएको छु, छपाइदिएको छु एउटा फारम जो जिल्लाभरि एकै खालको छ, एउटै नमुनाको छ र त्यसमा चाहिँ सेवाग्राहीहरूले आफूलाई के कुरामा चाहिँ प्रहरीको सेवा चाहिएको उहाँले गरेर भन्ने त्यहाँ हाम्रो प्रहरी कर्मचारीहरूले लेखिदिन्छन्। एउटा यो कुरो हो। अर्को यो जिल्ला अति संवेदनशील जिल्लाहरू हो
र बाँके जिल्लामा चाहिँ तपाईँ 18 महिनाको अवधिमा चाहिँ बस्नु पनि भयो र लगभग 18 महिना भनेको लगभग 1.5 वर्षको अवधि भनौँ। अब यो यति लामो अवधि बस्दासम्म बाँके जिल्लाको समग्र सुरक्षा अवस्था कस्तो छ? तपाईँ अब भिजेको हुनुहुन्छ, बाँके जिल्लामा चाहिँ सुरक्षा चुनौती के देख्नुभयो?
बाँके जिल्ला अति संवेदनशील जिल्ला हो। यसको 69 किलोमिटर भारतसँग, हाम्रो मित्र राष्ट्र भारतसँग जोडिएको खुला सीमा छ। जहीँ पनि संसार जुनसुकै ठाउँमा पनि सिक्युरिटी प्रिन्सिपलले के भन्छ भने ओपन बोर्डरहरू चाहिँ सुरक्षाको लागि अति संवेदनशील जिल्ला हो। त्यसमा फेरि अर्को हाम्रो अर्को इन्डिकेसन के चाहिँ हो भने विगतमा 2054 सालमा धार्मिक सद्भाव भड्किसकेको जिल्ला पनि हो यो, र अर्को जस्तै 63 सालमा यहाँ चाहिँ नि क्षेत्रीय अतिवादहरू चाहिँ बढेर गएको अवस्था र त घटना पनि घटिसकेको अवस्था, जस्तै पहाडी मधेसी भन्ने एउटा चाहिँ काहीँ न काहीँ यो चिज पनि काहीँ न काहीँ देखिन्छ होइन। यो भयो। अर्को देशै टुक्राउँछु भन्ने एउटा सिके राज समूहको समूह पनि छ, यहाँ क्रियाशील छ एउटा है, जो आफ्नो राष्ट्रलाई टुक्राएर छुट्टै देश बन्छु भन्ने समूह पनि यहाँ जो गतिविधि पनि छ। र अर्को कस्तो भने यो हब भन्छु कि म ट्रान्जिट पोइन्ट पूर्व पश्चिम उत्तरतिरको होइन आउने जाने मान्छे र दक्षिणतिर जाने मुख्यत होइन, त्यो एउटा ट्रान्जिट पोइन्ट पनि हो। र नेपालगञ्जको विगतलाई हेर्दाखेरि यहाँ विभिन्न क्षेत्रीय सशस्त्र समूहहरू चाहिँ गतिविधि थियो, जस्तो भगत सिंहको कुराहरू भयो, यी इत्यादिले हेर्दाखेरि यसको विगत वर्तमान मैले यी देखेँ भने नि जति पनि कुराहरू पनि इन्डिकेसन हिसाबले जिल्ला अति संवेदनशील जिल्ला हो। र यसको लागि हामीले चाहिँ होइन जिल्ला परिषद बाँकेले पहिलोपटक नै होला सायद होइन हामीले यसको चाहिँ वार्षिक कार्ययोजना एक्सन प्लान बनाएर यहाँ सुरक्षा कुन कुन ठाउँमा के सुरक्षा दिनुपर्ने हो, कति दिनुपर्ने हो, कति महिनाको कति घन्टाको कार्ययोजनाहरू पनि तयार गरेर हामी अघि बढेको अवस्थाहरू छ। अपराध रोकथामको कुराहरूमा भयो र प्रहरीको सेवा जनतामा पुर्याउनु, नागरिकमा पुर्याउने कुनै कुराहरूमा भयो। हामीले विभिन्न जनचेतनामूलक सचेतनामूलक कार्यक्रम स्कुलमा होइन चिडियामा बस्तीहरूमा होइन हामीले लगिरहेको अवस्थाहरू छ।
र अन्त्यमा चाहिँ अब जो नयाँ आउँदै हुनुहुन्छ बाँकेमा, धेरैजसो चाहिँ अब एकदमै अर्को जिल्लाबाट आउने र त्यो जिल्लाको चाहिँ वस्तुगत स्थिति गहिराईसम्म चाहिँ थाहा नभएको पनि हुनसक्छ र जो नयाँ आउँदै हुनुहुन्छ उहाँलाई चाहिँ यस बाँके जिल्लामा काम गर्नको लागि र यसमा चाहिँ तपाईँले आफूले जुन गरेको अनुभवलाई चाहिँ सेयरिङका माध्यमबाट चाहिँ के उहाँ जो नयाँ आउँदै हुनुहुन्छ उहाँलाई चाहिँ कस्तो किसिमले चाहिँ काम गर्दा बेटर होला भनेर चाहिँ भन्न चाहनुहुन्छ?
पहिलो कुरा त उहाँलाई चाहिँ सफलताको शुभकामना दिन चाहन्छु। उहाँ एक गीतकार पनि हुनुहुन्छ, व्यावसायिक प्रहरी अधिकृत हुनुहुन्छ र उहाँलाई म के भन्छु भने व्यावसायिक भएर होइन व्यावसायिक भएर र यहाँको नागरिकको नागरिकलाई इज्जत गरेर नागरिकको चाहिँ होइन सेवा सुरक्षामा हामी दत्तचित्त भएर सबै पार्टी पत्रकार मित्रहरू मिडियाको साथ अन्य साथीहरू व्यापारीहरूको उद्योगपतिहरू अनि फेरि विभिन्न एनजिओ आइएनजिओको साथीहरूसँग व्यावसायिक सहकार्य समन्वय गयो भने यसमा चाहिँ नि यहाँ कुनै पनि समस्या हुँदैन, उहाँलाई चाहिँ सफलता मिल्छ एउटा कुरा। अर्को कुरा मैले मेरो कार्यकालमा गरेका जति पनि चिजहरू छ नि डकुमेन्टेसन गरेर राखिएको अवस्थाहरू छ, हामीले कार्ययोजना बनाएर होइन चाडबाडको विशेष योजनाहरू बनाएर र कुनै पनि घटना घट्यो भने त्यसको लिखित हामीले योजनाहरू बनाएर नै हामीले चाहिँ डकुमेन्ट गरेको अवस्थाहरू छ, तसर्थ उहाँलाई काम गर्न कुनै समस्या पनि हुँदैन। र अर्को कुरा उहाँसँग चाहिँ म कन्ट्याक्टमा रहनेछु, के कुराहरू भने पऱ्यो भने पनि उहाँलाई मैले अवश्य पनि जस सेयरिङ गर्नेछु र उहाँको कार्यकाल सुखद रहनेछ भन्ने मलाई विश्वास छ। म व्यवस्थापक प्रायोजक अधिकृत हुन्छु र बाँकेको जनताले मेरो नाम चाहिँ टेक प्रसाद पर्यो, उहाँ चाहिँ टेक बहादुर, त्यस कारणले चाहिँ नि एउटा टेक गयो भने अर्को टेक आउँदै हुनुहुन्छ अनि व्यावसायिक प्रहरी अधिकृत पाउनुभएको छ। यहाँको सुरक्षामा यहाँहरूसँग चाहिँ नि जुन हामी जसरी समय नै गरेर गएको थियौँ त्यसमा कुनै कमी हुने छैन भन्ने मैले विश्वास लिएको छु।
बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राई। अब अर्को सन्दर्भ, पानी पर्न थालेपछि कर्णाली र बबई नदीको तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको चिन्ताले सताउँछ। उनीहरू दिनरात जलमापन केन्द्र र प्रहरी र स्थानीय प्रशासनसँग सम्पर्कमा हुन्छन्। बिहिबारदेखि परेको अविरल वर्षाले बबई र कर्णालीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले बाढी आउने चेतावनी दिएको छ। गुलेरिया 5 बालापुरका पुनर्सेवा थारूले वर्षायाममा रातभर निन्द्रा नलाग्ने बताउनु भयो। कति बेला कहाँ बाढी आउने भन्ने बारे सधैँ चिन्ता लागिरहने गुलेरिया 11 इन्द्रपुरका शौकत अली गद्दीले बताउनु भयो। आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
जिल्ला प्रशासन कार्यालयबाट मुआब्जा बुझेपछि सबैको अनुहारमा खुसीको चमक थियो। शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय डोटीमा मुआब्जा बुझेर उनीहरू विद्युत आयोजना बनेपछि गाउँमा बिजुली बल्ने सपना बुनेर घर फर्किँदै थिए। डोटीको बोक्टान गाउँपालिका छ गडुडाको धार भन्ने ठाउँमा भएको जीप दुर्घटनामा एउटै बस्तीका 809 ज्यान गुमाएका छन्। गाउँमा बुढी गङ्गा जलविद्युत बनिरहेको छ, त्यसैले पावर हाउस निर्माणका लागि लिएको जग्गाको मुआब्जा रकम लिन केही दिन अघि हामी दिपायल आएका थियौँ। शुक्रबार जग्गा पास गरेर आज शनिबार घर जाने भनी बसिरहेका थियौँ। त्यति नै बेला ड्राइभर विष्णु नेगी आएर आजै शुक्रबार जाने भए जाउँ, भोलिबाट गाडी चल्दैन भन्नुभयो। हामीले आधा घन्टासम्म नजाने भनी आनाकानी गऱ्यौँ। पानी परिरहेको थियो, बाटो जुनसुकै बेला पनि बन्द हुने अवस्था थियो, त्यसैले उनको निरन्तर आग्रहलाई पनि अस्वीकार गर्न सकेनौँ। बेलुका नै चौरा चौतारा पुर्याइदिने भनेपछि खुसी पनि भयौँ। चालकले नबान्दा ठुलो दुर्घटना भयो, घाइते वीरबहादुर मगरको भनाइ रहेको छ। कान्तिपुर र अन्नपूर्ण पोस्टमा खबर प्रकाशित रहेको छ। पश्चिम डायरीमा सामाजिक विकृति हटाउन साहित्यको भूमिका,
नराम्रो पक्षलाई चाहिँ तलतिर पार्दै र राम्रो पक्षलाई चाहिँ माथितिर उठाउँदै हामीले त्यसलाई लेख्ने प्रयास गर्छौँ। त्यस कारण पनि हामीले त्यो विकृतिलाई हटाउन चाहिँ साहित्यले सहयोग गर्छ भन्ने चाहिँ लाग्छ मलाई चाहिँ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुक का साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार एफएम
94 MHz, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्ण सार एफएम 94 MHz को प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 MHz पनि सुन्न सकिन्छ। यसका साथै कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। साहित्यलाई समाजको ऐना भनिन्छ। साहित्यका मार्फत समाजमा रहेका विकृतिहरूलाई प्रस्तुत गर्न सकिन्छ। यसैबीच हामीले सामाजिक विकृति हटाउन साहित्यको भूमिका के हुन्छ भनेर साहित्यकारहरूलाई नै सोधेका छौँ। सुनौ शम्भु थारूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
म चाहिँ अनुपमा करारा। समाजमा चाहिँ राम्रो पक्ष के हो र नराम्रो पक्ष के हो, नराम्रो पक्षलाई चाहिँ तलतिर पार्दै र राम्रो पक्षलाई चाहिँ माथितिर उठाउँदै हामीले त्यसलाई लेख्ने प्रयास गर्छौँ। त्यसकारण पनि हामीले त्यो विकृतिलाई हटाउन चाहिँ साहित्यले सहयोग गर्छ भन्ने चाहिँ लाग्छ मलाई चाहिँ।
आशिष कल्पवृक्ष, यदि साहित्यकारहरूले त्यो समाजमा भएका विकृतिकाहरूलाई टपक्क टिपेर एउटा जुनसुकै विधामा एउटा गजल होस्, कविता होस्, गीत होस् यो लेख्यो भने त्यसले चाहिँ सम्पूर्ण जनमानस त्यहाँसम्म पुग्छ र त्यसले चाहिँ समाज परिवर्तनमा अहम भूमिका खेल्छ।
अन्जु स्मारिका, कुनै व्यक्तिले कुनै स्रष्टाको एउटा राम्रो रचना सुन्यो भने त्यसले रचना मार्फत चाहिँ आफूलाई अलिकति सुधार गर्ने र समाजमा भइरहेका विकृति विसङ्गतिहरूलाई चाहिँ हटाउनको लागि आफू जागरुक हुन्छ जस्तो लाग्छ र व्यक्ति जागरुक भयो भने घर समाज र राष्ट्र हुँदै यो समाजलाई चाहिँ सभ्य बनाउनमा साहित्यकारहरूको सृजनाले चाहिँ अहम भूमिका खेल्छ जस्तो मलाई लाग्छ।
प्रीति प्रतीक्षा, साहित्यकारहरूले आफ्नो रचनाहरूमा समाजमा रहेका विकृति विसङ्गतिहरूलाई समेटेर आफ्ना रचनाहरू लेख्नुहुन्छ र त्यसबाट चेतना फैलाउने आफ्नो साहित्यमा सन्देश छर्नुहुन्छ। यसले गर्दा पनि गाउँघरमा भएका विकृति विसङ्गतिहरूलाई हटाउनको लागि धेरै नै सहयोग पुग्छ।
प्रतिभा अर्पण, समाजमा रहेका विकृति विसङ्गतिहरू कहाँ के भइरहेको छ त्यसलाई मिठो ढङ्गले मान्छेलाई छिट्टै छाप पार्ने तरिकाले नै उसले उजागर गरिरहेको हुन्छ होइन। यो साहित्यले चाहिँ त्यो मिठो पाराले अलि एकदम सुनौ सुनौ गर्ने पाराले त्यो मान्छेलाई चेतना दिएको छ चाहिँ मलाई लाग्छ।
यमुना पुनमगर, साहित्यकारहरूले समाजमा घटेका घटनाहरू अनि विकृति विसङ्गतिहरूलाई नै आधार बनाएर लेख्ने गरिन्छ। त्यसलाई आधार बनाएर लेख्दाखेरि विकृतिलाई झन् बढ्ने भन्दा पनि घटाउने तरिकाले सकारात्मक रूपमा साहित्यमा लग्यो भने साहित्यले कलात्मक तरिकाले व्यङ्ग्यात्मक तरिकाले समाजको त्यो विकृतिलाई चाहिँ समाधान गर्छ जस्तो लाग्छ।
बाढीले जाजरकोटका विभिन्न खोलामा बगाइएका चारवटा पुलमध्ये बगाएको छ भने आधा दर्जन सडक अवरुद्ध भएका छन्। बिहिबार र शुक्रबार आएको बाढीले काठे पुल बगाउँदा आवतजावतमा समस्या परेको छ। त्रिवेणी नलगाड नगरपालिका 5 स्थित खोला तर्न बनाइएका काठे पुल बगाउँदा जुनी माविमा पढ्ने करिब 150 बालबालिका विद्यालय जानबाट वञ्चित छन्।
अब केही खबर संक्षेपमा। जुम्लाको तातोपानी गाउँपालिकाबाट त्यहाँको जौँ पशुपतिमा चढाउन थालिएको छ। नेपाल भारत सीमा नदी महाकालीमा बन्न लागेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर डिजेल प्रोजेक्ट रिपोर्टले अन्याय गरेको भन्दै भारततर्फका प्रभावित क्षेत्रका नागरिक आन्दोलित भएका छन्। बाँकेबाट यो वर्ष 108 हज गर्न जाँदैछन् भने जुम्लामा खानेपानीको समस्या देखिएको छ भने धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ। टिकापुरमा अन्य ठाउँमा पानी घटे पनि भजनीका केही गाउँ भने अझै डुबानमा परेका छन्। रुकुममा सयभन्दा दोब्बर बिरामीहरू बढिरहेका छन् भने रोल्पामा बेरुजु उठाउन तलब कट्टा गरिएको छ। लिवाङ स्थित जलजला बहुमुखी क्याम्पसले 2 पूर्व प्रमुखबाट मासिक तलब कटौती गर्दै बेरुजु रकम असुल्न थालेको हो। बाँकेमा एक कार्यक्रमको आयोजना गरी 3 स्रष्टा सम्मानित गरिएको छ। सम्मानित हुने स्रष्टामा नानपारा भारतका साहित्यकार सरिक रब्बानी, छविलाल कोपिला र गायत्री घरत्री मगर रहेका छन्। सद्भावमा खबर रहेको छ।
पश्चिम डायरीमा अब नागरिक मत। नेपालगञ्ज उपमहानगरपालिकालाई सुन्दर बनाउन सबैको सहयोग र चासो हुनु आवश्यक हुन्छ। यसैबीच जनप्रतिनिधि आइसकेपछि अब नेपालगञ्जलाई हराभरा र सरसफाईयुक्त बनाउन के गर्नुपर्ला सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 भरत बहादुर राणा भाटको विचार।
सर्वसाधारण सम्पूर्ण चाहिँ नगरवासीलाई चाहिँ अनुरोध गरेर कुन ठाउँमा फोहोर फाल्ने हो त्यसको निश्चित हुनु पर्यो, ट्र्याक्टरहरू उपलब्ध गराउनु पर्यो र फोहोर सङ्कलन चाहिँ निश्चित ठाउँमा राख्नु पर्यो। व्यापारीहरू घर घरबाट निस्कने फोहोरलाई जथाभावी फाल्न दिनु भएन, त्यहाँ तुरुन्तै चाहिँ त्यहाँ एक्सन लिनु पर्यो कि कारवाही गर्नु पर्यो। जो कर्मचारी हुन्छन् तिनलाई पनि यथेष्ट मात्रामा सम्पूर्ण ओडाहरूमा खटाउनु पर्यो र चाहिँ नागरिकहरूको सर्वसाधारण सम्पूर्णको चाहिँ सहयोग पनि लिनु पर्यो र हरियालीको सम्बन्धमा जहाँ नगरपालिकाको चाहिँ सरकारी जग्गा छ त्यो ठाउँमा सर्वदलीय चाहिँ राजनीतिक दलहरू सबै मिलेर कुन ठाउँमा चाहिँ हाम्रो जग्गा खाली छ त्यो ठाउँमा अभियानकै रूपमा चाहिँ वृक्षारोपण गर्नुपर्छ। नगरवासीहरूले पनि आफ्नो घरमा चाहिँ वृक्षारोपण गर्नुपऱ्यो, दुईटा तिनवटा प्रेसाबारीको रूपमा पनि उहाँहरूले बिरुवाहरू लगाउन सक्नुहुन्छ। र सबैभन्दा ठुलो कुरो फोहोर नै सम्पूर्ण नगरको दुर्दशाको चाहिँ कारक फोहोर हो। फोहोरलाई प्रत्येक व्यक्ति प्रत्येक घर प्रत्येक टोलले यसलाई फोहोरलाई जथाभावी नफालौँ, कुनै निश्चित ठाउँमा राखौँ र नगरपालिकाको चाहिँ टोलीले पनि आएर त्यसलाई चाहिँ तुरन्त त्यहाँबाट हटाएर लगेर कुन ठाउँमा फाल्नुपर्ने हो त्यो ठाउँमा चाहिँ थाल्यो यदि भने बल्ल चाहिँ नगर केही मात्रामा चाहिँ सरसफाइ होला।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
63 करोड खर्चेर बनाइएको राजा नेपालगञ्ज फोरलेन सडक कमसल, जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता लिने 5 गुणाले बढे।
सुर्खेतका ठूला जलविद्युत आयोजनालाई वनको अवरोध हट्यो। खाद्य संस्थान हुम्लाले स्थानीयलाई कुहिले कुहिएको चामल बेचेको फेला।
झुटो सिफारिस गर्ने जाजरकोटका जनप्रतिनिधिलाई स्पष्टीकरण सोधियो। स्थानीय तहले योजना निर्माण गर्न नसकेकोमा दाङवासी निराश।
र पहाडी जिल्लाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव। डडेलधुराका स्थानीय बजारमा म्याद गुज्रेका खाद्य वस्तु छ्यापछ्याप्ती।
पश्चिम डायरीमा krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि आफूले चाहेको बेला सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
अवस्थ प्राविधिक सहयोगी योगेशसँगै कमला र म सावित्री बिदा हुन्छौँ। आज साउन 22 गते आइतबार अगस्त 6 तारिक तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
अन्तर्राष्ट्रिय